पूरा गर्नु छ सपनाहरू, रंग्याउनु छ जीवन। यो हो मोटिभेसनल रेडियो कार्यक्रम डियर ह्युमन,
तपाईँका जीवनका वास्तविक समस्याहरूको समाधान खोज्ने मोटिभेसनल रेडियो कार्यक्रम डियर ह्युमन।
प्रत्येक हप्ताको बिहिबार राति 9:15 बजेदेखि सबैको मन छुने रेडियो रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जमा
मोटिभेसनल ट्रेनर रामबी सामसँग म कार्यक्रम प्रस्तुता सन्तोष कठायतको साथमा।
हिमाल पहाड तराई जोड़ छौ सबैलाई, समाचार मा छिटो छौ मनोरंजन मागे, हर बिहानी हर साझा संगे संगे तपाई हामी।
आहा रेडियो भेरी एफएम, आहा रेडियो भेरी एफएम, लै लै रेडियो भेरी एफएम।
रेडियो भेरी एफएम 98.6 हर्रेबाट, 102.7 वीरेन्द्रनगर सुर्खेतबाट।
पुरा गर्नु छ सपनाहरू, रङ्ग्याउनु छ जीवन। पुरा गर्नु छ सपनाहरू, रङ्ग्याउनु छ जीवन। यो हो मोटिभेसनल रेडियो कार्यक्रम डियर ह्युमन। नमस्ते अनि धेरै धेरै स्वागत छ कार्यक्रम डियर ह्युमनको प्रतीक्षामा बस्नुभएका तमाम आदरणीय लिसनरहरूमा हृदयदेखि नै स्वागत तथा रात्रिकालीन अभिवादन प्रकट गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता सन्तोष कठायत आज पनि अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भइसकेको छु। आज तपाईँहरूको माझमा हामी कोरोना विशेष कुरा गर्नेछौँ। पछिल्लो समयमा कोरोनाले तहल्का मच्चाइरहेको छ भन्दा फरक नपर्ला, र त्रास कोरोनाको त्रासले विभिन्न व्यक्तित्वहरू त्रसित हुनुहुन्छ, यसको विषयमा पनि, यसबाट कसरी बस्न सकिन्छ भन्ने विषयमा पनि कुरा गर्नेछौँ। हामीसँग सदा चाहिँ मोटिभेसनल ट्रेनर रामबी साम यहाँभन्दा अघिल्ला श्रृङ्खलाहरूमा आउनुहुन्थ्यो। उहाँको कार्यव्यस्तताका कारण उहाँ उपस्थित हुन सक्नु भएन, त्यसैले हामीले आज कार्यक्रममा सक्सेसफुल इन्टरप्रिनियर, सफल व्यवसायी राजेन्द्र बेस्ट सरलाई आमन्त्रण गरेका छौँ। उहाँसँग रहेर र विशेष गरी कसरी सफल व्यवसायी बन्न सकिन्छ, पछिल्लो समय धेरैजना सरकारी जागिर खान इच्छुक हुनुहुन्छ, रुचि राख्नुहुन्छ, र व्यवसायी कसरी बन्न सकिन्छ भन्ने विषयमा पनि विशेष कुरा गर्नेछौँ, र सँगै उहाँको जीवन भोगाईका कुराहरू पनि गर्नेछौँ, र उहाँ यो अवस्थासम्म आइपुग्न कतिको सङ्घर्ष गर्नुभयो, यी विशेष कुराहरू पनि गर्नेछौँ। र तपाईँलाई अनुरोध गर्न चाहे, तपाईँका समस्या तथा जिज्ञासाहरू छन् भने हामीलाई आज पनि सदा चाहिँ कार्यक्रममा मजाले म्यासेज गर्न सक्नुहुन्छ, जसको लागि हाम्रो स्टुडियोको म्यासेज बक्स एकदमै खुल्ला भइसकेको तपाईँहरूको माझमा जानकारी गराउन चाहन्छु। तपाईँका समस्या तथा जिज्ञासाहरू छन् भने मोबाइलको म्यासेज बक्समा जानुहोला, कार्यक्रम डियर ह्युमनको सर्टकट रूप डिएच क्यापिटल लेटरमा टाइप गर्नुहोला र एक स्पेस दिनुहोला, र एक स्पेस दिइसके पश्चात आफ्ना समस्या तथा जिज्ञासाहरू हामीलाई लेखेर 32345 एसएमएस पठाउन सक्नुहुन्छ। आज बेसी व्यवसायसँग सम्बन्धित रहेर बेसी कुरा हुनेछ। तपाईँ व्यवसाय गर्न इच्छुक हुनुहुन्छ र कसरी गर्ने भन्ने त्यो एउटा आइडिया पाउनु भएको छैन भने आजको कार्यक्रम तपाईँको लागि विशेष हुनसक्छ। व्यवसायसँग सम्बन्धित केही जिज्ञासाहरू, लाइफलाई कसरी कायापलट बनाउन सकिन्छ, यी विषयमा तपाईँका समस्या तथा जिज्ञासाहरू छन् भने हामीलाई मजाले सेन्ड गर्न सक्नुहुन्छ, जसको लागि मैले 3235 एसएमएस लाइन तपाईँहरूको माझमा सेयर गरिसकेको छु। ढिला नगरिकन आजको अतिथि आजको गेस्टलाई स्वागत गर्नतर्फ लाग्छु। हामीसँग मैले अघि नै उद्घोष गरिसकेँ, सक्सेसफुल इन्टरप्रिनियर राजेन्द्र विष्ट सर हाम्रो स्टुडियोमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्छु। नमस्ते सर, कार्यक्रममा स्वागत छ।
नमस्कार कटाक्ष सर, हजुरलाई धेरै धेरै बधाई छ जस मलाई चाहिँ यहाँसँग ल्याइदिनु भयो, एउटा चाहिँ आफ्नो कुराहरू चाहिँ हाम्रा श्रोतामा राख्ने एउटा अवसर दिनुभयो।
पक्कै पनि कसरी चलिरहेका छन् पछिल्ला दिनहरू, कतिको व्यस्तता बढिरहेको छ सर?
अब यो हाम्रो अहिले अलिकति हाम्रो यो नेपालमा मात्र नभएर विश्वभरि नै यो अलिकति यो व्यापारमा अथवा हाम्रो यो उद्यमशीलतामा अलिक शिथिलता चाहिँ आएकै हो पक्कै पनि, यो कोरोना भाइरसको कारणले गर्दाखेरि। त्यही कारणले गर्दाखेरि अलिकति चुनौती पनि छ अगाडि होइन, अब किनभने धेरै तपाईँका क्षेत्रहरू जुन व्यावसायिक क्षेत्रहरू चाहिँ एकदमै अप्ठ्यारो कन्डिसनबाट गुज्रिरहेका छन्, कति चाहिँ अब बन्द हुने कन्डिसन छन्, अनि कति वैदेशिक व्यापार जो छ हाम्रो इन्टरनेसनल बिजनेस जो छ त्यो अहिले एकदमै रोकिरहेको अवस्थामा छ। अब हाम्रो नेपालीहरूको चाहिँ जति पनि नेपालमा उपभोग हुने प्रोडक्टहरू छन् होइन, सरसाधनहरू छन् त्यो सबै विदेशबाटै आउँछन्, चाइना इन्डिया यी ठाउँबाट आउने छन्, तर यीमा अहिले अलिक असहज भइरहेको छ कोरोनाको कारणले गर्दाखेरि। त्यही कारणले गर्दाखेरि अहिले त हाम्रो यो ध्यानै सम्पूर्ण यो अहिले कोरोनाभित्रै नै को जुन समाचार छ, जुन विभिन्न सोसियल मिडियाबाट, जुन हाम्रो टिभी च्यानलबाट, रेडियोबाट जुन आउँछन् त्यसैको सेरोफेरोमा रहेर बितिरहेको छ भनौँ।
जस प्रभावित भइरहेको छ व्यवसाय भन्न चाहन्छु।
हजुर, एकदमै एकदमै प्रभावित भइरहेको छ। यो चाहिँ जति हाम्रो अब यो पहिला जुन भूकम्प आउँदाखेरिको जुन जति प्रभाव थियो अझ त्योभन्दा पनि ठुलो पर्व, किनकि हाम्रो त्यसमा नेपालमा मात्र सीमित थियो, अब यसको चाहिँ असर चाहिँ अहिले विश्वव्यापी बनेको छ, 165 देशभन्दा बढी देशमा चाहिँ यसको प्रभाव भइरहेको छ अहिले।
पक्कै पनि तपाईँ हेल्थ सेक्टरसँग पनि रिलेटेड हुनुहुन्छ।
हजुर,
कोरोना भाइरसको विषयमा फर्स्टमा कुरा गर्छौँ हामी आज। कोरोना भाइरस एउटा भाइरस बनेर आक्रमण गरिरहेको छ र धेरैजनाको हाम्रो नेपालमा त अहिलेसम्म पनि सङ्क्रमण नभए तापनि केही विदेशी मुलुकहरूमा सङ्क्रमण भइरहेको छ, धेरैजनाको ज्यान पनि गइसकेको यो अवस्थामा तपाईँ कोरोनाको विषयमा कुरा गर्दाखेरि कसरी बस्न सकिन्छ, हामीलाई धेरैजनाले सुन्दै हुनुहुन्छ यति बेला, के कुरामा ध्यान दिनुहोस् रोग लाग्न नदिनका लागि भन्न चाहनुहुन्छ हजुरले?
अब सर्वप्रथम त यो के हो त खासमा यो कोरोना भाइरस भनेको, कोरोना भाइरस के हो भन्ने कुरामा थोरै म चर्चा गर्न चाहन्छु। अब यो विभिन्न खालका सूक्ष्म जीवाणुहरू छन् हाम्रो यो पृथ्वीमा अथवा हाम्रो यो हामी जुन हाम्रो परिधि छ, हामी रहने वरिपरि, यसमा हजारौँ लाखौँ किसिमका चाहिँ सूक्ष्म जीवाणुहरू छन्, जसलाई हामी अङ्ग्रेजीमा माइक्रो अर्ग्यानिजम्स भनिन्छ है। अति के हुन् भन्दाखेरि, जस्तै हाम्रो ब्याक्टेरिया छ एउटा सूक्ष्म जीवाणु, भाइरस एउटा भयो, प्रोटोजोआहरू छन्, अन्य प्यारासाइट्सहरू छन् है, आर्थ्रोपोड्सहरू पनि पर्छन् त्यसमा, जस्तै हाम्रो विभिन्न खालका चाहिँ साना साना किराहरू होइन, त्यो जुन चाहिँ आँखाले देख्न सकिने पनि छन् है। त्यसमध्येमा भाइरस एउटा जीवाणु, यस्तो खालको जीवाणु हो, यी सबै जीवाणुहरूमध्येमा सबैभन्दा सूक्ष्म जीवाणु भनेको भाइरस हो है। जुन हाम्रो नाङ्गो आँखाले त परै जाओस्, हाम्रो एउटा सूक्ष्मदर्शक यन्त्र जुन भन्छौँ हामी, सामान्यतया यो सूक्ष्मदर्शक यन्त्रले पनि देख्न नसकिने जीवाणु हो यो है। यसको लागि विशेष प्रकारको सूक्ष्मदर्शक यन्त्रमा प्रयोग गरिन्छ, जसलाई चाहिँ हामी इलेक्ट्रोनिक माइक्रोस्कोप भन्छौँ, यसले हेर्न सकिन्छ। र अर्को कुरा चाहिँ हामीलाई यसको डिटेक्सन जुन पत्ता लगाउने विधि छ त्यो साह्रै महँगो छ, साह्रै खर्चिलो छ र साह्रै एडभान्स छ होइन। अब यो सबै ल्याबहरूमा चाहिँ सबैको पहुँचमा यो छैन होइन, त्यसैले गर्दाखेरि अब हामीलाई कसैलाई शङ्का लाग्यो भने पनि तत्कालै हामीले अब यसको लागि टेस्ट गर्ने यहाँ छैन, काठमाडौँमा जानुपर्छ अनि स्याम्पल अथवा पठाउनुपर्छ अथवा आफू स्वयं जानुपर्छ। र साह्रै हाइली इन्फेक्सियस भन्छ, हाइली इन्फेक्सियसको मतलब के हो त भन्दाखेरि एकदमै छिटो फैलिने है, जस्तै मान्छेको जस्तै कुरा गर्दा गर्दै अब कसैलाई सङ्क्रमित कोही मान्छे छ भने उसको चाहिँ मुखबाट निस्किने सानो चाहिँ थुकको छिटा मात्र पनि हावामा फैलियो भने त्यो हावाले नजिकमा रहेको मान्छेमा छिटै नै सारिदिन्छ, त्यसैले यसलाई अङ्ग्रेजीमा हाइली इन्फेक्सियस भनिन्छ है। र अर्को कुरा, यो इन्ट्रासेलुलर प्यारासाइट पनि हो, भनेको हाम्रो कोषभित्र, शरीरको कोषभित्र प्रवेश गर्ने बित्तिकै यसले यति छिटो चाहिँ यसले प्रभाव पार्छ कि यति धेरै मल्टिप्लाई हुन्छ कि यो एकदम गुणात्मक रूपमा यो छिटै वृद्धि विकास हुन्छ यो होइन। यसले गर्दाखेरि के गर्छ त भन्दा, हाम्रो कोषहरूमा जुन हाम्रो इम्युनिटी छ, जुन रोगसँग लड्ने क्षमता छ, त्यसलाई नै ह्रास गरिदिन्छ। अब कोरोना पनि अरू भाइरस जस्तै छुट्टै यसले एउटा विशेष प्रकारको रोग भएर ल्याउने होइन कि यसले हाम्रो इम्युनिटीलाई एकदमै कमजोर बनाएर विभिन्न किसिमका सेकेन्डरी सिम्टमहरू देखाएर जस्तै रुगा लाग्ने जस्तै ज्वरो आउने टाउको दुख्ने शरीर शिथिल हुने हो यसरी यसरी गर्दाखेरि उसको एकदम सूक्ष्म जुन हाम्रो भित्रको जुन इम्युनिटी छ रोग प्रतिरोधात्मक क्षमता छ त्यो ह्रास हुँदै जान्छ र अनि मान्छेको र अब त्यसको जुन रोगसँग लड्ने क्षमता बिस्तारै कमजोर हुँदै 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 गएर मान्छेको मृत्यु पनि हुन्छ
है पक्कै पनि अब यो त समस्या यसरी यसरी लक्षण देखा पर्छ भन्ने कुरा भयो र लक्षण देखा नपर्दै अगाडि के सावधानी उपाय अप्नाउन सकिन्छ सर
अब सबैभन्दा पहिलो कुरो त हामी स्वयं आफूलाई आफैले बचाउने हो है अब त्यो बचाउने कसरी त भन्दाखेरि यो सबैभन्दा ठुलो सरकारले पनि अहिले जुन ध्यान दिइरहेको कुरा हो र विश्वका अरू देशहरूले पनि ध्यान दिएको कुरा हो मास होइन एउटा चाहिँ समूह जो छ मान्छेको जो जमात छ त्यसबाट अलिकति टाढा रहने हो होइन सकभर सरकारले पनि एउटा नियम पारित गरेको छ र घरमै बस्नुहोस् सेल्फ क्वारेन्टाइन जो भनिन्छ आफूले आफूलाई नै के गर्ने त भन्दाखेरि आफूले आफूलाई आफ्नै सुरक्षा दिने हो है घरमै बसेर अथवा भिडभाडबाट टाढिएर होइन अब जस्तो सरकारले भर्खर स्कुलहरू बन्द गरेको छ किन त भन्दाखेरि भिडभाडमा मान्छेहरू नजाउन् एकदम अलग्गै छुट्टै बसुन् घरमै बसुन् र त्यसले गर्दाखेरि के हुन्छ त भन्दाखेरि कसैमा लागिरहेको यदि रोग छ भने पनि त्यो अर्कोमा सर्ने डर एकदमै कम हुन्छ किनकि भाइरस आफैमा एकदमै छिटो प्रसारण हुने छिटो सर्ने चाहिँ रोग हो र अर्को कुरा चाहिँ हामीले विभिन्न सुरक्षाका उपायहरू छन् होइन त्यसमध्येमा एउटा मास्कको कुरा छ होइन अब हामीले मास्कमा पनि अहिले एकदम बजारमा हजुरले त्यो जुन सर्जिकल मास्कको कुरा छ होइन अब सर्जिकल मास्कै पछि लागिरहेछौँ हामी होइन एउटा कुरा देखिन्छ त्यो सर्जिकल मास्क पाएनौँ ल म त एकदमै खतरामा परेँ होइन जसले लगाएछ त्यो चाहिँ सुरक्षित छ म चाहिँ सुरक्षित छैन भने त्यो होइन होइन अब हामीले सामान्यतः कपडाको मास्कले पनि काम गरिरहेको हुन्छ तर भाइरसलाई यो न दुईवटा कपडाले न कन्ट्रोल गर्न सक्छ न त तपाईँको त्यो सर्जिकल मास्कले गर्न कन्ट्रोल गर्न सक्छ भाइरस भनेको यति सूक्ष्म छ यति सूक्ष्म छ तपाईँको त्यो जुन मास्कबाट पनि छिर्न सक्छ है तर के हो त भन्दाखेरि ब्याक्टेरियाहरू जो सेकेन्ड्री इन्फेक्सन गर्ने माइक्रो अर्ग्यानिजम छ नि जस्तै ब्याक्टेरिया प्रोटोजुवा फङ्गसहरू यी चाहिँ भित्र प्रसारण गर्न आउन दिँदैनन् र हामीलाई यदि लागिरहे पनि त्यो के हुन्छ त भन्दाखेरि हामीमै सीमित रहन्छ बाहिर जानु दिन्न भन्नको लागि चाहिँ प्रोटेक्सनको लागि यो हामीले अहिले जुन सर्जिकल मास्क चाहिँ कपडाको मास्क चाहिँ हो त यो सम्पूर्णतयले 100% प्रोटेक्ट गर्छ भन्ने होइन यो है एउटा भ्रम मात्र हो यो
होइन
यसले के छ भन्दाखेरि एउटा हाम्रो हामीलाई भित्रबाट चाहिँ एउटा आत्मविश्वास दिने काम हो यो एउटा मास्क भनेको तर यसको लागि N95 भन्ने मास्क जुन भाइरसकै लागि जुन बनेको त्यो चाहिँ अहिले एकदमै दुर्लभै जस्तो भइसक्यो यो पाउनै छोडिसक्यो जब चाइनामा चाहिँ प्रकोप भएको थियो त्यसै बेला लगभग सिद्धिसकेको अवस्था थियो र यसले गर्दाखेरि अब हामी धेरै मास्कै पछि लाग्नुभन्दा पनि हामीले एकदम सुरक्षा अप्नाउनु पऱ्यो अब जस्तै सबैभन्दा पहिला सरकारले पनि बारम्बार भनिरहेको छ अवस्था हो जस्तै हात है साबुन पानीले हात धोएको धोइ गरौँ जति बेला पनि हामीले केही कुरा छुन्छौँ धोइहाल्ने है र अर्को कुरा त्यसपछि के हो भन्दाखेरि ह्यान्ड सेनिटाइजरको प्रयोग गर्ने जुन ह्यान्ड सेनिटाइजर भनेको चाहिँ के हुन्छ एल्कोहल बेस्ड हो होइन अब यो भाइरसलाई मार्ने एउटा चाहिँ यो केमिकलहरूमा यो एल्कोहल पनि हो जुन रक्सी जुन छ रक्सी भन्नाले हामीले खाने रक्सीले मार्ने होइन त्यसमा कन्सन्ट्रेसन कम हुन्छ अलिकति बढी कन्सन्ट्रेसनको जस्तै 70%भन्दा माथिको कन्सन्ट्रेसन भएको एल्कोहलले काम गर्छ होइन अनि अर्को चाहिँ हाइड्रोजन पेरोक्साइड जो छ होइन त्यो पनि एउटा केमिकल हो त्यो घाउ खटिराहरूमा सफा गर्नको लागि प्रयोग हुने जुन छ त्यसले पनि सफा गर्छ होइन त्यसले पनि मार्छ जीवाणुलाई त्यस्तै गरेर अरू चाहिँ हामीसँग ब्लिचिङ पाउडरहरू होइन यी चिजहरू चाहिँ केमिकलहरू जुन भाइरस साइड्स भन्छ भाइरसलाई सफा गर्न सक्छन् यी चिजहरूले अब त्यसको लागि चाहिँ साबुन पानी चाहिँ एकदम उत्तम छ सबभन्दा सजिलो पनि सहज पनि सबैबाट सबैले थाहा पाएको कुरा पनि हो होइन अब साबुन पानीले के गर्छ त भन्दाखेरि त्यसमा भएको जुन छ केमिकल छ त्यसले भाइरसको जुन जुन बाहिरको एउटा लेयर छ होइन लिपिड लेयर भन्छ त्यो चाहिँ तपाईँको यो उसले फ्याट है बोसोबाट बनेको चाहिँ त्यो लेयरलाई त्यो ध्वस्त पारिदिन्छ अनि भाइरसले चाहिँ इनएक्टिभ बनाइदिन्छ अनि त्यही भएर साबुन पानीले जति सक्यो धोएको धोइ गर्ने हात र त्यसपछि के गर्ने सुक्खा भएपछि सकिन्छ आफ्नो पहुँचमा यदि छ भने ह्यान्ड सेनिटाइजर गर्ने अथवा अल्कोहल पायो अल्कोहलले होइन पुज्ने र जता पाउँदै नछुने है हातलाई एकदम सुरक्षा किनभने हाम्रो हातबाट नै यो धेरै यो कीटाणुहरू चाहिँ प्रसारित भइरहेका हुन्छन् र एकदम त्यो कारणले गर्दाखेरि यी कुराहरू सुरक्षा चाहिँ हामीले अप्नाउनु पऱ्यो र बोल्दा होइन सकभर हामीले मास्क प्रयोग गर्दाखेरि के हुन्छ भन्दाखेरि नजिकको अर्को मान्छेलाई चाहिँ डाइरेक्ट चाहिँ हाम्रो मुखमा भएको ऱ्याल थुक होइन यो चिजहरू अर्कोलाई प्रसारण हुन सक् हुँदैनन् र कन्ट्रोल गर्छ त्यही कारणले गर्दा मास्क लाउनु परेको हो नत्र भाइरस नै एकदम भाइरसलाई नै प्रोटेक्ट गर्छ भनेर त्यो होइन
पक्कै पनि हामीले कोरोना विशेष कुरा गऱ्यौँ र पछिल्लो समयमा महामारीको रूप धारण गरेको यो रोग एकदमै डेन्जर छ। हामी हरेक पल हरेक क्षणमा सावधानी अपनाउनु पर्छ नै, हात धुने कुरादेखि लिएर तातो पानी खानेकुरादेखि लिएर सबै कुरामा धेरै धेरै ध्यान दिनुहोला जति पनि हामीलाई यति बेला सुन्दै हुनुहुन्छ साथीहरू। पक्कै पनि तपाईँहरू यति बेला हिमाल पहाड तराई एकैसाथ गुन्जनी सबैको मन सुने रेडियो रेडियो भेरी एफएममा कार्यक्रम डियर ह्युमन सुन्दै हुनुहुन्छ। कार्यक्रम डियर ह्युमनमा हामी हरेक हप्तामा प्रत्येक हप्ताको 9:15 9:00 यो कार्यक्रम लिएर आउने गर्छौँ। यस कार्यक्रममा सफल जीवन जिउनका लागि कसरी अभिप्रेत गर्न सकिन्छ र सँगै विभिन्न कन्टेन्टहरूमा कुराकानी गर्ने गर्छौँ, लेटेस्ट कन्टेन्टहरूमा र अहिले एकदमै महामारीको रूप लिइरहेको कोरोना विशेष कुराकानी गर्दै हामी तपाईँहरूलाई सचेतना जोगाइरहेका छौँ। हामीलाई सँगै यति बेला सक्सेसफुल इन्टरप्रिनेर सँगै हेल्थ सेक्टरमा पनि काम गर्दै आउनुभएका राजेन्द्र विष्ट सर हुनुहुन्छ, उहाँसँग रहेर विशेष कुराकानी गरिरहेका छौँ। हामीले यति बेला प्रविधिमा बसेर रमेश कुमार विशेष सरले साथ दिइरहनु भएको छ भने म सन्तोष कठाए तपाईँहरूको माझमा उपस्थित भएको छु, तपाईँकै समस्या तथा जिज्ञासाहरूलाई उठान गर्नेछु र तपाईँले एसएमएस पठाउन सक्नुहुन्छ जसको लागि मोबाइलको म्यासेज बक्समा गई कार्यक्रम डियर ह्युमनको सर्टकट रूप डिएच टाइप गर्नुहोला र एक स्पेस दिनुहोला र आफ्ना समस्या तथा जिज्ञासाहरू तपाईँले मजाले हामीलाई लेखेर 3235 एसएमएस पठाउन सक्नुहुन्छ। एसएमएस पठाउँदै गर्दा तपाईँको नाम र ठेगाना गोप्य राख्न चाहनुहुन्छ भनेदेखि हामीले त्यो अधिकार पनि तपाईँलाई दिएका हुनेछौँ र एसएमएस गर्दै गर्नुहोला भन्दै कार्यक्रममा अर्को टपिक्सलाई उठान गर्न चाहे, तपाईँ एउटा सफल इन्टरप्रेनियर पनि हुनुहुन्छ, व्यवसाय गर्दै आउनुभएको छ, व्यवसाय कस्तो चल्दैछ, कसरी सुरुवात गर्नुभयो र इनिसियल फेजमा व्यवसाय सुरु गर्नका लागि मनी चाहिन्छ धेरै भन्ने गरिन्छ, त्यो सङ्कलन कसरी गर्ने, नर्मल मान्छेले व्यवसाय सुरुवात गर्दाखेरि के कस्ता बाधा अवरोधहरू आइपुग्छन् सर, यसको बारेमा फेरि ब्याकग्राउन्डमा जाउँ न है सर।
धेरै राम्रो क्वेसन हजुरले उठान गर्नुभयो। अब जस्तै मेरो कुरा गर्दाखेरि म वास्तवमा पहिला म जागिरकै फिल्डबाट आएको मान्छे हुँ है। लगभग 5-7 मैले पनि यो विभिन्न कलेजहरूमा होइन विभिन्न क्याम्पसहरूमा प्लस टूहरूमा मैले पढाउँथेँ, अध्यापन गर्थेँ र अध्यापन गर्दै जाँदाखेरि मेरो विषय चाहिँ विज्ञान हो है। विज्ञानमा पनि यो लाइफ साइन्स बायोलोजी र एउटा कुरा आफूलाई भित्र खट्किरहेको कुरा पहिलेदेखि के थियो त भन्दाखेरि जुन मैले हामीले जुन शिक्षा लिइरहेछौँ होइन, अब यो शिक्षा पढाउने र पढ्नेको बिचमा मात्र सीमित भयो भन्ने मलाई भित्रैबाट खड्किरहेको अवस्था थियो पहिलेदेखि। आफूलाई एउटा सन्तुष्टि आइरहेको थिएन होइन, अब मैले चाहिँ पक्कै केही गर्नुपर्छ होइन, अब आफूलाई मात्र अलिकति परिवर्तन हुने होइन कि परिवर्तन अरूलाई पनि गराउनुपर्छ भन्ने एउटा मेरो भित्रबाट आएको र यो भावनालाई मैले चाहिँ अब जागिरमै सीमित राखेर त यो जुन मैले खोजेको अथवा सोचेको कुरा पुरा हुन सक्थेन, त्यसको लागि त मैले केही न केही योगदान दिनैपर्ने थियो र त्यसैले गर्दाखेरि मैले लगभग 5-6 जति यो अध्यापन क्षेत्रबाट बिस्तारै मैले आफूलाई टाढा राखेँ अहिले चाहिँ लगभग अहिले कहीँ पनि म पढाउँदैन अध्यापन गर्दैन होइन। र सुरुवातमा कसरी अगाडि बढ्नुभयो होइन, के चुनौतीहरू दिनुभयो भन्ने कुराहरू छन्। मैले सबैभन्दा पहिला चाहिँ अब यो व्यवसायमा के हो त भन्दा मैले चाहिँ सानो लगानीबाट है लगभग मैले मेरो सुरुवात त 32,000 मैले सुरु गरेको व्यवसाय हो। आजभन्दा 4 वर्ष अगाडि मैले सबैभन्दा पहिला 32,000 है सुरु गरेको हुँ र त्यसमा चाहिँ अलिकति सापटी पनि लिएँ मैले लगभग 1,00,000 भनौँ होइन, अरू बाँकी चाहिँ 1,00,000 जति पुँजीबाट मैले बाँकी सापटी लिएर अङ्कलसँग त्यो गरेर मैले सुरु गरेको हो।
कति वर्ष अगाडिदेखि?
4 वर्ष
हजुर। अहिले लेटेस्टको कुरा गर्दाखेरि 32,000 सुरु गरेको व्यवसाय कतिसम्म मोटामोटी
अहिले लगभग मेरो लगभग 3-3.5 करोडको ट्रान्जेक्सन पुगेको छ
पक्कै पनि
हजुर। अनि
जस गर्न सकिन्छ भन्ने छ, धेरैजनाले हामीले सुन्दै हुनुहुन्छ सफल व्यवसायी बन्न पनि चाहनुहुन्छ र सँगै एक प्रकारको लोकसेवा पढ्नुपर्छ, लोकसेवाको जागिर गर्नुपर्छ भन्ने प्रेसर पनि हुन्छ घर परिवारबाट र व्यवसाय गर्ने कसरी गर्ने लगानी चाहिन्छ, नर्मल मान्छेले के गर्न सकिन्छ र भन्ने पनि छ समाजमा प्रशस्त उदाहरणहरू। तपाईँ यस्ता टिप्सहरू बताइदिनुहोस् कि ताकि उहाँहरू एकदमै मोटिभेट भएर एउटा सफल व्यवसायिक रूपमा स्थापित हुन सकु।
अब तपाईँको सबैभन्दा पहिला यो व्यवसाय भन्ने के छ भन्दाखेरि देखासिकीमा गर्ने चिज होइन यो है. अब जस्तै अब फलानाले व्यवसाय गरिरहेको छ, म छिटो अलिकति धनी बन्नको लागि म पनि व्यवसाय गर्छु, हाम फाल्छु म पनि गर्छु भनेर त्यो हुनु सम्भव हुँदैन. हेर्नुहोस् होइन, त्यसको लागि चाहिँ एउटा सबैभन्दा पहिला म चाहिँ एउटा चुनौती मोल्न तयार छु भनेर आफूलाई बनाउनुपर्छ सबभन्दा पहिला. जस्तो सुकै अप्ठ्यारोमा पनि म आफूलाई त्यो चुनौती पार गर्न सक्छु म भन्ने चाहिँ त्यो भित्रको एउटा कन्फिडेन्ट चाहिँ डेभलप गर्नुहोस् होइन सबैभन्दा पहिला. र त्यसको साथसाथै तपाईँमा जे चिज गर्न खोज्नुपर्छ त्यसको केही ज्ञान त हुनैपर्छ है. अब ज्ञान नभएको चिजमा हात नहाल्नुहोस् है, ज्ञान हुनु पऱ्यो. र ज्ञानले मात्र पुग्दैन है, तपाईँको खालि किताब पढ्नुभयो दुई चारवटा किताब पढेर तपाईँको त्यो ज्ञान त हासिल हुन्छ होइन, त्यो ज्ञानले पुग्दैन. त्यसमा स्किलमा ढाल्नु पऱ्यो आफूलाई, त्यो क्षमता त्यो दक्षता हुनु पऱ्यो होइन. अब जस्तै तपाईँ मानव तपाईँको कपाल काट्ने एउटा व्यवसाय सुरु गर्दै हुन्छ अरे मानव है, तपाईँ एउटा राम्रो एउटा उदाहरण है सर. जस्तै हाम्रो सुर्खेतमा तपाईँले एउटा नयाँ किसिमको एकदम यो हेयर कटिङ सेन्टर चाहिँ खोल्दै हुनुहुन्छ भने, अब हेयर कटिङ के सेन्टर त तपाईँ खोल्नुभयो, देखेर खोल्नुभयो, एकदम राम्रो तरिकाले चल्दो रहेछ, यसो त मुनाफा हुन्छ किनकि यति धेरै पपुलेसन छ, जनसङ्ख्या छ, मान्छेले कपाल त काट्छन् होइन, त राम्रै चल्छ होला भनेर तपाईँले सोचेर मात्र त्यति सामान्य ज्ञान लिएर तपाईँले व्यवसाय गर्नुभयो भने तपाईँको त्यो व्यवसाय सायद तपाईँको धेरै दिन महिना टिक्दैन है, किनकि तपाईँसँग त्यो पूर्व ज्ञान हुनु पऱ्यो एउटा. अर्को कुरा अनुभव पनि हुनु पऱ्यो. तपाईँले हो मान्छे राख्नु होला भोलि, तर सुरुका दिनमा तपाईँ आफू गर्नुपर्छ होइन. सुरुवात बिजनेस भनेको आफू नघटेर हुँदैन. कुनै पनि व्यापार गर्नुहुन्छ, कुनै पनि उद्यम गर्नुहुन्छ भने तपाईँ आफै तपाईँ त्यसको चाहिँ सबै कुरा आफै हो, मालिक पनि आफै हो, कामदार पनि आफै हो. सुरुको समयमा सुरुको मैले एक वर्ष म आफै थिएँ, त्यस्तै गरेर मैले गरेको र त्यो चुनौती तपाईँ मोल्नुपर्छ होइन. र विभिन्न अभावमा पनि तपाईँले त्यहाँ चाहिँ सामना गर्नुपर्छ है. अब जागिरमा के हुन्छ, तपाईँको धेरै अभावमा सामना गर्नु पर्दैन, तर यो व्यवसायमा के हुन्छ, कहिले पैसा तपाईँको पाकेटभरि टन्न हुन्छ, कहिले तपाईँको एक रुपियाँ पुग्दैन होइन, त्यो सामना गर्न सक्नुपर्छ. र अर्को कुरा चाहिँ तपाईँमा एउटा धैर्यवान तपाईँ हुनुपर्छ बुझ्नुभयो. र अर्को कुरा स्किल चाहिँ एकदम चाहिन्छ, ज्ञान चाहियो तपाईँमा, खुबी स्किल चाहियो र तपाईँ धैर्यवान हुनु पऱ्यो. र अर्को कुरा के त भन्दाखेरि तपाईँले चाहिँ एउटा चाहिँ जुन रिलेसन होस् होइन, सम्बन्ध चाहिँ डेभलप गर्न सक्नु पऱ्यो. यी कुराहरू भयो भने कोही पनि मान्छे सफल बन्न सक्छ व्यवसायमा.
पक्कै पनि अहिले 32,000 सुरु गरेको व्यवसाय 3.5 करोड पुगेको छ भन्नुभएको छ, के लाभान्वित अवश्य हुनुहुन्छ नै र सँगै रोजगारीको सिर्जना पनि गर्नुभएको छ होला, कतिजना इम्प्लोयरहरू
अहिले लगभग हामीसँग 8 जति टोटल
8 जति है. र यहाँनिर कर्णाली प्रदेशको कुरा गर्छौँ, अब हामी कर्णाली प्रदेशमा के कस्ता व्यवसायहरू सिर्जना गरे पश्चात अथवा हुन्छ नि स्थापना गरे पश्चात बिजनेस ग्रो हुँदै जान्छ, तपाईँको प्रशस्त सम्भावना, तपाईँ यही सेक्टरमा विगत 4 कार्यरत हुनुहुन्छ, के कस्ता सम्भावनाहरू देख्नु भएको छ?
अब वास्तवमा मेरो हेराइमा त है, एउटा नजरमा त यो हाम्रो कर्णाली प्रदेश भनेको एकदम सम्भावनाको खानी नै लाग्छ मलाई है. यसमा हुनुपर्ने चिजहरू केही पनि भएको छैनन्, धेरै छन् सम्भावना, जेमा पनि सम्भावना देखिन्छ है. तपाईँको यहाँको माटोमा पनि सम्भावना छ, हेर्नुहोस् वन जङ्गलमा सम्भावना छ, जडीबुटीमा सम्भावना छ होइन. तपाईँ केही चिज पनि उठाउनुहोस् न, म सबैमा सम्भावना देखाइन्छु तपाईँलाई, देखिन्छ हेर्नुहोस् है. मैले अहिले पहिला मैले लाग्थ्यो सुरु सुरुमा गर्दाखेरि त हाम्रो यो कर्णाली प्रदेश भनेको यस्तो ठाउँ हो, यहाँ त केही पनि छैन, यहाँ न रोडको होइन सम्भाव्यता छ, न ठुला ठुला कारखाना छन्, यहाँ त गाह्रो छ त्यहाँ केही गर्न भन्ने जस्तो लाग्थ्यो होइन. तर बिस्तारै बिस्तारै अब मेरो अलिकति आँखा खुल्दै गइरहेको छ, अब चाहिँ सम्भावना सम्भावना देखिरहेको छु कि. जस्तै फर इक्जाम्पल सानो कुरा लिऊँ, जस्तै यहाँ मैले अहिले एउटा पानियर सहकारी संस्थासँग मिलेर सरफ है पिएमसी भन्ने एउटा सरफ चाहिँ हामीले बनाइरहेछौँ यहाँ, राम्रो मार्केट लिइरहेको छ अहिले. र त्यो उत्पादन गर्दाखेरि एउटा सामान्य कुराले पनि त्यहाँभित्र एउटा चुन ढुङ्गा परेको हुन्छ है. जस्तै हाम्रो पहाडतिर हेर्नु भने तपाईँ हाडे ढुङ्गा ती त्यो सेता ढुङ्गाहरू देख्नुहुन्छ नि, त्यो त कति छन् कति, चुन त कति छ कति होइन. हाम्रो माथि हिँड्यो भने खुट्टाभरि सेतो सेतो लाग्छ होइन. त त्यसको पाउडर बनाएर तपाईँको त्यसैलाई पिसेर तपाईँ पाउडर बनायो भने त्यसको चाहिँ डोलोमाइट पाउडर बन्छ कि त्यो है. त्यो हाम्रो त्यसको चाहिँ कसरी गरिदियो भने त्यो त एउटा ठुलो, यहाँ मात्र होइन कि, तपाईँको यहाँबाट पूर्व नेपाल, पश्चिम नेपाल, तपाईँको काठमाडौँ सब ठाउँमा सप्लाई गर्न सक्छ त्यसले, एउटा सम्भावना देख्छ होइन. अब सम्भावनाको कुरै गर्दाखेरि जस्तै हामी वनस्पति हामीसँग त सबै प्रजातिका वनस्पति छन्। एउटा सामान्य कुरा हामीले गाउँघरमा देख्यौँ भने तितेपाती जो देख्नुहुन्छ होइन, गाई गोरुले बाख्राले खान्छन् नि, अब हामी त सबभन्दा काम नलाग्ने चिज भनेर सोध्छौँ त्यसलाई। तितेपातीमा यति धेरै सम्भावना छ हेर्नुहोस् होइन, मैले बिस्तारै यसको अध्ययन गर्दै जाँदा यो गर्दै थाहा पाएँ कि यसको तेल त तपाईँको हजारौँ रुपियाँ लिटरमा बिक्री हुन्छ हेर्नुहोस्, यसबाट तेल निकाल्यो भने
है।
यसको जो पाउडर सुकाएर बनाइन्छ, पाउडर बनाइन्छ, यसको तपाईँ काठमाडौँ मात्र बेच्नुहोस्, काठमाडौँ थुप्रै हस्पिटल यस्ता छन् होइन, जुन हाम्रो प्राकृतिक चिकित्सालय आयुर्वेद हस्पिटलहरू छन्, तिनले तपाईँको त्यो पाउडर चाहिँ मजाले किन्छन् हेर्नुहोस् होइन। अझ अझ ठुलो बल्कमा गर्नुहुन्छ भने तपाईँ विदेशतिर जस्तै जापानमा सप्लाई गर्नुहोस्, कोरियामा सप्लाई गर्नुहोस्, चाइनामा सप्लाई गर्नुहोस्, यसको ठुलो सम्भावना छ हेर्नुहोस् है। त्यसको विशेष प्रकारको चाइनिज मेडिसिनको लागि प्रयोग हुन्छ त्यो पाती, तितेपाती
है।
जापानमा यसको त बियरै बनेको छ तितेपाती, एउटा सामान्य उदाहरण मात्रै दिएको, यस्ता त कति छन् कति है। जस्तै जस्तै हाम्रो चिउरीको कुरा है, चिउरी युरोपको सुपर न्युट्रियन्ट भन्छ त्यसलाई, छालाको सबैभन्दा उत्कृष्ट तपाईँको चाहिँ एउटा चाहिँ क्रिम भन्छ त्यसबाट है, चिउरीको साबुन भन्छ, हर्बल साबुन एकदमै प्रख्यात छ, स्याम्पू भन्छ होइन, थुप्रै यस्ता प्रोडक्टहरू छन्।
पके पनि पछिल्लो समयमा विदेशी नै त्यो दर एकदम इन्क्रिज भइरहेको छ, नेपालका युवा शक्तिहरू जो के गरौँ भन्ने आँट भरोसा बोक्नुहुन्छ, पढ्नुहुन्छ, पढेर धेरै सङ्घर्ष गर्नुहुन्छ र पछिल्लो समय केही गर्न नसकिसके पश्चात डकुमेन्टहरू बाकसमा थन्काएर विदेशको यात्रा तय गर्नुपर्ने हुन्छ, के भन्नुहुन्छ त्यस्ता युवाहरूलाई, ताकि कसरी उहाँहरू मोटिभेट हुन सकुन्?
अब युवाहरू चाहिँ नगर्न खोजेको पनि होइन होइन, गर्न चाहना नभएकै पनि होइन, म देख्छु धेरै युवाहरू, किनभने म पनि अध्यापन क्षेत्रमा आएँ, धेरै युवाहरूसँग म एकदम नजिक भएको थिएँ, भएको छु पनि, र उहाँहरूको सपना सबैको छ, एउटा राइट ट्र्याक समात्न सक्नुभएको छैन
है।
एउटा ठुलो समुद्रमा हामीले ढुङ्गा हान्ने जस्तो भइरहेको छ अहिले
होइन,
एउटा समुद्र छ हाम्रो अगाडि, त्यो समुद्रमा अहिले खालि ढुङ्गा हान्ने मात्र काम भइरहेछ। र अर्को कुरा के छ त भन्दाखेरि, सबभन्दा हामीले दिमागमा विकल्प लिएर हाम्रो चाहिँ आफ्नो जुन छ नि, अब त्यो भएन भने त त्यो छँदैछ, हामी के लिन्छौँ, केही कुरा गर्न खोज्छौँ होइन, त्यो भएन त त्यो गरौँला होइन। जस्तै मानौँ अब सबैको केही न केही, अब विभिन्न सोसियल मिडिया छन् अहिले होइन, युट्युबहरू छन्, विभिन्न छन्, त्यसबाट मान्छे प्रभावित पनि भइरहेछन्, मोटिभेटेड पनि भइरहेछन्, विभिन्न सेमिनारहरू यस्ता कार्यक्रमबाट युवाहरू भएका छन्, नभएका होइनन्, तर त्यो उनीहरू के छ भन्दाखेरि, अब त्यो देखा खोइ के हो मैले बुझ्न सकेको कुरा होइन, एउटा देखासिखी गर्ने तरिकाले हो कि के हो, सुरुमा केही गर्न खोज्यो होइन, अलिकति यसो गाह्रो लाग्यो, ओहो त्यो त गाह्रो रहेछ, म त जागिरतिर लागेँ
होइन।
अझ जागिरभन्दा पनि अझ के छ भन्दाखेरि, अझ हाम्रो एउटा चाहिँ यस्तो समस्या छ यो पश्चिमी बेल्टमा, हाम्रो जुन पश्चिमी यो नेपालको भागमा, तपाईँले विद्यार्थीहरूको जुन एउटा समूह छ त्यो समूह कतातिर बढी केन्द्रित छ त लोकसेवा हेर्नुहोस्, ठुलो रोग मान्छु म त यो प्रदेश है, हो त्यो कसैको लागि राम्रो कुरा हो, जस्तै एउटा चाहिँ देशमा चाहिँ निजामतीमा पनि अब चाहिन्छ मान्छे, राम्रो मान्छे चाहियो होइन, तर सबैका सबै त्यहाँ जाने त होइन नि त, हो कि होइन। जस्तै केही युवाले चाहिँ सबैले त्यही मात्र गर्ने हो त, त्यही मात्र बाटो हो त एउटा होइन, धेरै छन् नि त अरू अवसरहरू, जस्तै अनि त्यो लोकसेवाको तयारी गर्यो होइन, सफल भयो ठिक छ, भएन त के गर्ने त, अर्को विकल्प भनेको विदेश होइन, जहाँ इन्डिया होस्, चाहे तपाईँको मलेसिया, दुबई, कतार, जहाँ भए पनि जाने, कोरिया जहाँ पनि जाने, अहिले देखिरहनु भएको छ कस्तो समस्या छ त्यहाँ पनि हेर्नुहोस्, अहिले कोरोनाको कारणले गर्दाखेरि हाम्रो विदेशमा भएका उहाँहरू दाजुभाइ दिदीबहिनी कति गाह्रो भइरहेछ, उहाँहरू तडपिरहनु भएको छ यहाँ नेपाल आउनलाई, कति इन्डियाबाट दैनिक रूपमा 100-200 अहिले हेर्नुहोस् आइरहेछन्, विदेशमा हेर्नु सबैसँग उहाँहरू चाहिँ आउन खोजिरहनु भएको छ
होइन।
अहिले आखिरमा चाहिँ संसार भनेको सुविधा भएको ठाउँ मात्रै राम्रो हो भन्ने कुराको जुन छ नि एउटा, अहिले त यो समस्याले गर्दा त तोडिया छ नि यो कुरा त, हो कि होइन। त्यसले गर्दाखेरि अब हाम्रो वास्तवमा गर्ने हो भने राम्रोसँग एकदमै खुल्ला आँखाले खुल्ला दिल सोचेर गर्ने भने ठुलो सम्भावनाको खानी छ यो होइन, हामी ठुलो एउटा चाहिँ एकदम पोटेन्सियल भएको चाहिँ ठाउँ हो हाम्रो यो भूभागको, र हाम्रो युवामा पनि त्यो पोटेन्सियलिटी छ, त्यति हो कि हामीले अलिकति त्यो कुरातिर ध्यान दिएनौँ, खालि जागिर, लोकसेवा र विदेश, यो तिनवटा कुरामा मात्र केन्द्रित भएर बस्यौँ अगाडि।
पक्कै पनि तपाईँले सम्भावना देख्नु भएको छ र त्यो सम्भावनाको सदुपयोग गर्नका लागि नेपाललाई धेरै रोजगारमूलक नेपालका युवाहरूलाई धेरै रोजगारमूलक बनाउनका लागि तपाईँ एउटा सफल व्यवसाय भएको हिसाबले के सोच्नु भएको छ?
अब मैले चाहिँ मेरो खास एरिया चाहिँ जुन छ नि, अब मान्छेको एउटा स्पेसिफिक एरिया हुन्छ, क्षेत्र हुन्छ, कुन क्षेत्रमा व्यवसाय गर्ने त भन्ने कुरा मेरो पनि एउटा चाहिँ एरिया छ कि मैले सबै ठाउँमा गर्नुपर्छ गर्छु भन्ने मेरो पनि सोच छैन। मैले आफ्नो जे कुरामा जानेको छु जे कुरामा छ मेरो एरिया भनेको के त भन्दाखेरि मैले यो चाहिँ विभिन्न यो केमिकल प्रोडक्टहरू भए होइन उत्पादनहरू भए त्यस्तै गरी तपाईँको हर्बल उत्पादनहरू छन् अर्ग्यानिक उत्पादनहरू छन् होइन मैले खानेकुरामा त्यति धेरै उयो भएको छैन मेरो चाहिँ खालि यो प्रयोग गर्ने जुन वस्तुहरू छन् त्यसको कसरी निर्माण गर्नुहुन्छ कसरी फर्मुलेसन गर्ने होइन जस्तै कसरी केही गर्न चाहनुहुन्छ युवाहरू हुनुहुन्छ भने अनि उहाँलाई म मजाले सिकाउन सक्छु है उहाँलाई मैले त्यो ज्ञान मेरो दिन सक्छु होइन उहाँले के गर्न चाहनुहुन्छ यो सँगसँगै जस्तै त उहाँले साबुन बनाउन चाहनुहुन्छ कि सर्फ बनाउन चाहनुहुन्छ कि होइन उहाँले विभिन्न हाते साबुन बनाउन चाहनुहुन्छ कि होइन अनि विभिन्न किसिमका क्रिमहरू बनाउन चाहनुहुन्छ कि होइन विभिन्न जे उहाँले चाहिँ यो सँग सम्बन्धित कुराहरू गर्न चाहनुहुन्छ म त्यो सबै ज्ञानहरू उहाँलाई दिन सक्छु सेयर गर्न सक्छु।
पक्कै पनि तपाईँको सम्पर्कमा आउनुभयो भने कोही बेरोजगार युवाहरू यसरी यसरी अगाडि बढ्दाखेरि चाहिँ उत्तम हुन्छ है भनेर तपाईँ मजाले ती समस्या समाधानका बाटोहरू देखाउन सक्नुहुन्छ है?
एकदमै एकदमै म उहाँलाई यति सहयोग गर्छु। मैले यस धेरै युवाहरूलाई मैले समय पनि दिएँ एक दुई घन्टा दुई तिन घन्टा ल के चाहनुहुन्छ तपाईँ के गर्न चाहनुहुन्छ तपाईँ मजाले गर्नुहोस् यो गर्नुहोस् भने तर उहाँहरूको क्षणिक रूपमा एकदमै लालायित हुन्छ ल एकदम एक्साइटेड हुनुहुन्छ त्यसपछि फेरि तपाईँको किनकि यो हाम्रो वातावरणै यस्तो छ कि वरिपरिको जुन घेरिएको वातावरण छ नि त्यो त्यसले त्यतिर आउनै दिँदैन त्यो त जागिरतिरै धकेल दिन्छ त्यसले यस्तो समस्या छ।
पक्कै पनि हजुरले पनि फर्स्टमा जागिर गर्नुभयो
हजुर
हजारौँ विद्यार्थीको भविष्य निर्माता शिक्षक बनिरहँदा त्यो शिक्षकको पद 81 म चेन्ज गरेर व्यवसायतर्फ जान्छु भन्ने कुरा तपाईँ आफूलाई त्यो तलब कम भएर आउनुभएको अथवा के हो खास?
होइन होइन मैले तलब त अहिलेको भन्दा मैले एउटा चुनौती जुन छ नि अब अहिले त व्यवसाय गरेँ व्यवसायमा चाहिँ फड्को पनि मार्न सकिन्छ होइन मजाले किनभने त्यो अनुसारको राम्रो हुँदै गयो भने त यो हुन्छ तर मैले यो होइन कि मैले व्यवसाय गर्न खोजेको कारण चाहिँ मैले चाहिँ धेरै कमाउँछु भनेर होइन है त्यो चाहिँ मेरो दिमागमा थिएन। मैले के थियो त भन्दा मैले विद्यार्थीलाई जुन पढाउँथेँ जुन मैले विज्ञान पढाएको थिएँ नि वास्तवमा विज्ञान पढाएको जस्तो मलाई आफूलाई लागिरहेको थिएन त्यो एउटा कुनै इतिहास पढाइरहेको जस्तो होइन कुनै एउटा फरक थरी हिस्ट्री पढाइरहेको जस्तो ज्ञान भान भइरहेको थियो क्या। अब त्योबाट हाम्रो म अरू साथीहरूसँग पनि अरूसँग छलफल गर्छु जुन हामीले जुन विज्ञान पढिरहेछौँ नि वास्तवमा त्यो एउटा सैद्धान्तिक ज्ञान मात्रै लिइरहेछौँ होइन यदि व्यवहारिक ज्ञान लिन्थ्यौँ भने त है हामी यो तरिकाले पढ्थेनौँ होइन। अब हाम्रो जुन विज्ञान छ हामीले प्लस टू गऱ्यौँ ब्याचलर गरिरहेछौँ एउटा सामान्य चिजहरू चाहिँ विद्यार्थीलाई जस्तै हामीले चाहिने चिजभन्दा हाम्रो वास्तवमा दैनिक व्यवहारमा चाहिने के हो त्यो कुरा पढिरहेको छैनौँ हामीले होइन हामीले नचाहिने नचाहिने कुराहरू पढिरहेछौँ जुन टाउको दुखाइ गरी गरी हामी पढेर पास गरेर वास्तवमा पछि त के त आफू चाहिँ सहलिङ गर्नै सक्दैनौँ हामी यस्तो खालको ज्ञान छ हाम्रो लिइरहेछौँ। र मलाई यो चित्त नबुझेको कुरा यही हो मैले यो वास्तवमा मैले यो उद्यमीतिर आउनुको कारण कि म आफूलाई परीक्षण गर्न खोजेँ मात्र गरेर आएको है। अब मैले यो पढाएँ तर पढाएर आफू सेटिस्फाई थिएन हो स्यालेरी राम्रो थियो मेरो होइन मैले 4-5 कलेजमा पढाउँथेँ होइन 1-1.5 लाख रुपियाँ मासिक हुन्थ्यो मान्छेको एउटा नेपालीको औसतमा 1 लाखभन्दा माथि स्यालेरी राम्रै हो। अब मेरो त्यो यो उद्यममा म चुनौती थियो नि त होइन म यो त्यो अनुसारको एचिभमेन्ट गर्न सक्थेन तर यो त मैले के हो त भन्दाखेरि बिस्तारै आफूलाई चाहिँ एउटा के त भन्दाखेरि एउटा चाहिँ आफ्नो कम विल पावर होइन एउटा चाहिँ सहनशीलता मैले आफूले डेभलप गर्दै गएँ जे हुन्छ अगाडि देख्छु भनेर मैले अगाडि हुम्मिएको हुनाले अलिकति मात्र एचिभमेन्ट हासिल गरेको हो। र यो कुरा चाहिँ अब हजुरले क्वेसन जुन गर्नुभयो जुन मान मर्यादा इज्जत होइन यो कुरा छ अब यो सबै इज्जत खोज्ने भने त तपाईँको अझै यो उद्यमशीलतामा नआउँदा हुन्छ होइन जागिरमा किनभने मान्छेको सोच के छ ए मैले जागिरमा भएपछि मान्छेले सबले नमस्कार गर्छन् होइन सबैले चाहिँ सर भन्छन् यो गर्छन् त्यो होइन यसमा पनि छ होइन यसमा पनि राम्रो छ। अब सुरु सुरुमा तपाईँले आफूलाई चाहिँ तपाईँले अलिकति चेन्ज गर्नै पर्छ यसमा आउँदाखेरि है त्यो सुरुमै तपाईँले इज्जत खोज्नु भयो भने त्यो पाउनुहुनेछ तर पछि पाइन्छ राम्रो जब तपाईँको आफ्नो एउटा एचिभमेन्ट हासिल गर्दै जानुहुन्छ तपाईँसँग त्यो मान्छेहरूको जमात हुन्छ होइन र तपाईँले त्यो किसिमको एचिभमेन्ट जब पाउनुहुन्छ तपाईँको मान इज्जत होइन प्रतिष्ठा अनि अलिकति हामीसँग ब्याङ्क ब्यालेन्स यी कुराहरू सबै तपाईँ यसबाट एचिभ हुन्छ।
पक्कै पनि हामी कार्यक्रमको अन्तिममा पनि आइसकेका छौँ जाँदै गर्दा धेरैजनाले हामीलाई सुन्दै हुनुहुन्छ बेसी त मोटिभेसनसँग सम्बन्धित कार्यक्रम भएको हुनाले धेरैजना विद्यार्थी साथीहरूले सुन्दै हुनुहुन्छ उहाँहरू भविष्यमा के गर्ने म के गर्नका लागि यो धरतीमा जन्मेको हो आफ्नो वास्तविक क्षमता पहिचान गर्न नै सक्नु भएको छैन। पढ्दै हुनुहुन्छ, ब्याचलर पढ्दै हुनुहुन्छ, प्लस टू पढ्दै हुनुहुन्छ, पछि सबैले रोजेको सबैले चाहेको घर परिवारको पनि एकदमै चासोको विषय रहेको लोकसेवा नै प्रवेश गर्न धेरैजना चाहनुहुन्छ। तपाईँ के भन्नुहुन्छ एउटा सफल व्यवसायीको हिसाबले कसरी अगाडि बढ्दाखेरि तपाईँको जिन्दगी चाहिँ उत्कृष्ट हुन्छ भन्न चाहनुहुन्छ हामीले विद्यार्थीहरूको लागि विशेष गरी?
अब सबैभन्दा पहिला तपाईँहरू चाहिँ विद्यार्थीहरू होइन, उहाँहरूले पहिलो कुरा चाहिँ आफ्नो एउटा क्ल्यारिटी चाहिँ जुन एउटा तपाईँ आफूले कता लाने हो होइन, कुन बाटोतिर डोर्याउने हो त्यसको चाहिँ एउटा डिसिजन तपाईँले अलिक गर्नैपर्छ। र डिसिजन गरेर मात्र पुग्दैन, तपाईँ त्यो दिशातिर तपाईँ हिँड्नुपर्छ है। अब तपाईँको सोच चाहिँ एउटा सफल उद्यमी बन्ने छ भने लोकसेवातिर त भएन होइन। अब तपाईँलाई के लाग्छ, जस्तै आज तपाईँले मनम तपाईँले कुनै एउटा उद्यममा आफूलाई समर्पित गर्नुभयो, एउटा सानो व्यवसायतिर हात हाल्नुभयो भने तपाईँको जेनेरेसनले नै धेरै होइन फड्को मार्छ भन्ने छैन, तपाईँ नमार्नु होला। तर तपाईँको भोलिको जेनेरेसन त एउटा चाहिँ केही गर्न सक्छ, तपाईँले बाटो देखाउन सक्नुहुन्छ भोलिको जेनेरेसनलाई। र तपाईँ बिस्तारै लाग्नुहोस् यदि होइन, यदि तपाईँको चाहना छ भने, पहिला कुरा चाहना हुनु पऱ्यो, तपाईँको त्यो चाहना छ भने तपाईँ कोसिस गर्नुहोस्। हामी के छौँ, सोच्छौँ, हामी थिङ्किङ गर्छौँ, रिथिङ्किङ गर्छौँ होइन, तर हामी एक्सनमा जाँदैनौँ सबभन्दा समस्या। तर एक्सनमा जानुपर्छ, हेर्नुहोस् सबभन्दा पहिला सानो सानो सानोबाट एक्सनमा त जानुपर्छ। र तपाईँसँग धेरै, जस्तै अघि हजुरले सुरुमै कुरा गर्नुभयो, कुनै पनि व्यवसाय गर्न पैसा चाहिन्छ धेरै होइन, हो त्यो पैसा त चाहिन्छ, व्यवसाय एउटा ठुलो व्यवसाय गर्न पैसा चाहिन्छ, धेरै पैसा चाहिन्छ। तर सुरुवातमा तपाईँले सानो व्यवसायबाटै हात हाल्नुपर्छ। तपाईँ अनुभव छैन भने तपाईँको जति पैसा टन्न छ र अनुभव पनि छ भने त्यो ठुलो व्यवसाय सुरुमै हात हाल्दा ठिक छ, तर अनुभव छैन भने र पैसा पनि छैन भने तपाईँ सानो पुँजीबाट पनि त्यो ठुलो व्यवसाय बन्न सक्छ भोलि है। तपाईँले देखिरहनु भएको छ नि हाम्रो वरिपरि भएका व्यवसायहरू, जस्तै मानौँ एउटा साधारण एउटा सिम्पल इक्जाम्पल लिन चाहन्छु म, हाम्रो नजिकमा अहिले तपाईँले देख्नुहुन्छ यो बेकरी जुन छ नि, यो केकहरू बिस्किटहरू उत्पादन गर्ने सानो सानो पुँजी ल्याएर मान्छेले गरिरहेछन् र कति सफल भइरहेछन् होइन। अहिले ठुलो आउटलेट खोलिरहेछन् कतिले, सानो एउटा कोठाबाट सुरु गरेको व्यापार अहिले कति ठुलो भइरहेछ होइन। हाम्रो स्वयं तपाईँले, मैले यहाँ उदाहरण उहाँसँग दिन चाहन्छु जहिले पनि, जस्तै सुरज पाउरोटी भन्ने उहाँ यहाँ सुर्खेतमा एउटा पुरानो चाहिँ यो बेकरी इन्डस्ट्री हो, धेरै वर्ष 20 वर्ष पुरानो हो। र त्यसैमा चाहिँ उहाँहरू सुरुमा त्यो प्रोडक्ट, त्यो जुन उत्पादन हुने पाउरोटी लगेर बजार बजार बेच्ने मान्छेहरू हुनुहुन्छ यहाँ गङ्गामाला पाउरोटी उद्योग, उहाँले अहिले ठुलो उद्यमी भन्नुभएको छ। उहाँले हेर्नुहोस् कति धेरै प्रोडक्ट निकाल्नु भएको छ, कति धेरै उहाँले बिजनेस आफ्नो एक्सपान्ड गर्न सक्नुभएको छ।
जस चाहना
हुनु पर्यो, यो त
विश्वास,
आजको भोलिले त्यो छिटै फड्को मार्छु भनेर जानुमा त हुँदैन होइन। तर आफूलाई धैर्यमा राख्नुहोस्, केही समय हेर्नुहोस्, तपाईँको 2-3 वर्षपछि त्यो चाहिँ तपाईँको सफलता हासिल गर्न सक्नुहुन्छ।
पक्कै पनि हाम्रो स्टुडियोसम्म आएर आफ्नो अनुभवहरू र यसरी यसरी बिजनेसमा सक्सेस हुन सकिन्छ, सक्सेसफुल इन्टरप्रेन्योर बन्न सकिन्छ भनेर आफ्नो अनुभवहरू सेयर गर्न हाम्रो स्टुडियोसम्म आउनुभयो। हजुरलाई धेरै धेरै धन्यवाद।
हजुरलाई पनि धेरै धेरै धन्यवाद। जस्तै हजुरले चाहिँ युवाहरू समक्ष होइन, नव युवाहरू अथवा विद्यार्थीहरूलाई चाहिँ जस्तै मैले भोगेका मेरा अनुभवहरू चाहिँ एउटा सेयर गर्ने चाहिँ अवसर दिनुभयो, त्यसको लागि यो हाम्रो भेरी एफएम रेडियो भेरी र हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
हवस् साथीहरू, हामी आजको यो श्रृङ्खलामा विशेष त व्यवसायसँग सम्बन्धित रहेर सक्सेसफुल इन्टरप्रेनियर राजेन्द्र विष्टसँग कुरा गऱ्यौँ। श्रृङ्खला कस्तो लाग्यो, तपाईँको सुझाव सल्लाह अनि प्रतिक्रियाको सदैव अपेक्षा गरेका छौँ। सुझाव सल्लाह अनि प्रतिक्रियालाई मनन गर्दै कार्यक्रमलाई थप परिमार्जित गरी तपाईँको सर्वोत्कृष्ट बनाउने प्रयास हरदम गरिरहेका हुनेछौँ। आजको श्रृङ्खला कस्तो लाग्यो, सुझाव सल्लाह अनि प्रतिक्रिया दिन नभुल्नुहोला। यति बेलासम्म सुन्नुभयो तपाईँलाई धन्यवाद। रेडियो 98.6 र 102.7 मेगाहर्जबाट सुन्नुभयो, नेट इन्टरनेटमा radiofairy.com.np सुन्नुभयो तपाईँलाई धन्यवाद। र यति बेलासम्म प्रविधिमा बसेर भरपूर सहयोग गर्नुभयो रमेश सरलाई धेरै धेरै धन्यवाद। र श्रृङ्खला कस्तो लाग्यो, कोरोना भाइरसको पछिल्लो समयमा महामारीको रूप फैलिएको छ, धेरैभन्दा धेरै ख्याल गर्नुहोला, रोग लाग्न नदिनु नै हाम्रो सर्वोत्कृष्ट एकदमै विकल्प रहेको हुन्छ। र कोरोनाकै कारण पछिल्लो समयमा आएर एसई पनि रोकिन गएको छ। विद्यार्थी साथीहरू जो एसई दिने दौडधुपमा हुनुहुन्थ्यो, तयारी गरिराख्नु भएको थियो, उहाँहरूलाई पनि केही नराम्रो फिल अवश्य भएकै हो। र यसको पोजिटिभली पाटो के हो भने, स्वास्थ्य छ त हामी छौँ, स्वास्थ्य छैन त केही पनि छैन, त्यसैले स्वास्थ्य जस्तो संवेदनशीललाई हेलचक्राइ नगरौँ र एसी भन्ने कुरा त फेरि दिन सकिहालिन्छ। पुनः एउटा तयारी गर्ने अपर्च्युनिटी सम्झेर धेरै धेरै पढ्न अनुरोध गर्न चाहन्छु एसी दिने भाइ बहिनीलाई। र श्रृङ्खला कस्तो लाग्यो, सुझाव सल्लाह अनि प्रतिक्रियाको अपेक्षा गर्दै कार्यक्रम सुन्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र हामीसँग आउनुभयो राजेन्द्र सरलाई पुनः पनि धेरै धेरै धन्यवाद दिँदै, म सन्तोष कठायत अर्को प्रोग्रामको श्रृङ्खलासम्मको लागि तपाईँहरूको माझबाट उजेलिन्छु। नमस्ते, शुभरात्री।